نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مدن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعلي الف مرة اللهم صل على سيدنا ومولانا محمد وعلي وصحبه وبارك وسلم أما بعد تزکیے کے موضوع پر ایک اہم مضمون ذہن میں آیا کہ ہم سب حضرات تزکیے کے طالب علم ہیں, اسٹوڈنٹ ہیں, اور اس راستے پر جد و جہد کر رہے ہیں, کوشش کر رہے ہیں کہ اللہ سبحانہ تعالیٰ ہمیں باطن کی صفائی نصیب فرمائے اور اللہ سبحانہ تعالیٰ ہمیں آخرت میں اونچے درجے نصیب فرمائے. ہر آدمی تقدم میں ہے اس دنیا میں, جب محنت کرتا ہے آدمی دنیا کے معاملات اپنے ساتھ موجود ہیں, لیکن آخرت کی تیاری کا مزہ یہ ہے کہ جب انسان آخرت کی تیاری میں چلتا ہے تو اللہ پاک اس کو دنیا بھی عطا فرما دیتے ہیں. بہت آسانی سے دنیا کے سارے مسائل, پرابلم, مشکلات, رکاوٹیں, خالق تو وہ ہے نا, مالک تو وہ ہے. جب وہ کسی بندے کو دیکھتا ہے کہ میری طرف آ رہا ہے اور جہاں اس نے پہنچنا ہے اس کی تیاری کر رہا ہے, تو اللہ تعالیٰ اس کے راستے کو پھر صاف کر دیتے ہیں, اور ایسی ایسی جگہوں سے اللہ مدد فرما دیتے ہیں کہ وہ تنگ رہ جاتا ہے. یہ کمال ہے. لیکن اس راستے میں جب اللہ کی طرف انسان چلے تو ایک چیز خاص چاہیے, اس کا خیال رکھیں. اس میں جلدی نہیں چلتی, صبر چلتا ہے. وتواصوب صبر وتواصوب الحق, اللہ تعالیٰ فرماتا ہے. تو یہ وہ راستہ ہے کہ جس میں صبر چاہیے. یہ نہیں ہوتا کہ پرک جھپک کے بھی آج ہم نے کام شروع کیا, آج ہم نے تسبیح اٹھائی, ذکر کیا, کل وہ ہمارا ساتھ ہو جائے, آخر جنت بھی ملی گی, دنیا کے کام صحیح ہو رہے ہیں. یہ کام نہیں. ہمارے حضرت فرماتے تھے کہ بھائی قدم آپ اٹھا لیں, نتیجہ اللہ پہ چھوڑ دیں. تو اور حسن ظن بھی اللہ سے رکھیں. نتیجہ نکالنے والا تو بڑا کنسیشن مارکس دے گا نا, وہ تو سخت ایگزامیشن نہیں, وہ تو سخت ایگزامن نہیں ہے کہ بھائی نمبر کاٹے گا یا ہینڈ رائٹنگ کے نمبر کاٹ لیے, اس نے یہاں نہیں لگا اس کے نمبر کاٹ لو. نہیں, وہ تو کہے گا نہیں یہ تو کچھ نہیں, اس اور دے دو, بیچارہ محنت کی ہے اس نے. ایسا نہیں کہتے, اس نے محنت کی ہے, اس کو آتے کچھ نہیں تھا, بیچارے نے کوشش کی ہے, تو ذرا اس کو ڈبل دو ایسا زیادہ. تو ہم اسی میں ہیں, اسی راستے میں ہمیں, ہم تو بہت کچے اسٹوڈنٹ ہیں, طالب علم ہیں, تو ہم اسی طرح کنسیشن سے پاس ہوں گے ان شاء اللہ. تو چلتے رہنا چاہیے. جیسے مسلم مشہور ہے کہ جو پانی چلتا رہتا ہے وہ پاک رہتا ہے, جب پانی رک جاتا ہے تو اس میں بو آنی شروع ہو جاتی ہے. یہ منزل ایسی ہے کہ اس میں صبر اختیار کریں, صبر کے ساتھ, سکون کے ساتھ اور یقین کے ساتھ کہ اللہ پاک نے ہمیں اس راستے پہ ڈال دیا ہے, اس سے بہتر راستہ کوئی نہیں. کہ ہر کچھ ہم نے کس سے مانگنا ہے, اپنے رب حقیقی سے مانگنا ہے, اسی کے ہاتھ ہاتھ اٹھانے, اسی سے اپنی التجائیں کرنی ہے, اسی کی طرف جھکنا ہے, اسی کو یاد کرنا ہے. باقی ساری دنیا کے رشتے جو ہیں وہ ختم ہو جاتے ہیں انسان سے. تو رب کہتا ہے بس ٹھیک ہے میرا بنتا ہے, اب تو بس انتظار کر کس وقت کیسے میں کیا چیزیں دیتا رہتا ہوں, چپ کر لے بس اپنا بیٹھا, تو وہ کام کر جو تجھے کرنے کا ہے, بس تسبیح اٹھا اور اللہ اللہ کرتا رہے, باقی نہ سوچ کہ کب ہوگا, کیسے ہوگا, کیوں نہیں ہوگا. جیسے ایک دفعہ ہاسپٹل میں گیا تو طبیعت کافی خراب تھی, تو ایک فکرہ مجھے بڑا پسند آیا. تو بعض جگہ تو بڑی اچھی بات ہوتی ہے, تو گھبراہٹ تو ہوتی ہے نا آدمی بیماری اور پھر ہسپتال. تو اس نے بڑی اچھی بات کی ایک نرس نے, کہتا آپ پریشان کیوں ہوتے ہیں, آپ ایک محفوظ جگہ پہ آ گئے ہیں. تو بڑی اچھی بات کی اس نے, अस्पताल को महफूज जगह बताया गया, घबराने की बात नहीं, डॉक्टर भी हैं, नर्सेज भी हैं, सब कुछ, अब क्यों घबरा रहे हैं, एक महफूज जगह पे आप आ गए। तो आप घबराए ना, एक महफूज रास्ते पे हम आ गए, अब घबराने क्या बात है। कोई दुनिया की ताकत आपको नुकसान नहीं पहुंचा सकती, क्यों, मालिक वो है। कोई आपको तकलीफ नहीं दे सकता, कोई आपका नुकसान नहीं कर सकता, कोई आपके साथ जुर्म नहीं कर सकता, कोई आपको महफूज रास्ते पे अल्हम्दुलिल्लाह वो देख रहे हैं, खुद ही हटाते रहता है सब चीजों को। तो कायम, पहली शर्त क्या, इस पर आदमी कायम रहे, बस ये देख लो, हिलना नहीं इससे, वरना फिर हार जाएगा आदमी। इसी सब्जेक्ट पर एक जहन मजमून है जो तस्के के हिसाब से, जिसको सूफिज्म कहा जाता है, राम में सूफी कोई लफ्ज़ नहीं है, लेकिन लोगों ने इस तस्के के नाम सूफी भी रख दिया, सूफिज्म। लेकिन बाज ऐसे लोगों ने उचक लिया ये लफ्ज़ कि फिर ये बदनामी का बायस हो गया, तो लोग इस्तेमाल करते इस लफ्ज़ को, डरते हैं, उचक लिया गया ना ये लफ्ज़, बहुत से लोगों ने ऐसे जो इधर उधर हैं उन्होंने उचक लिया, लेकिन असल लफ्ज़ सूफी है हकीकत में। तो हर किस्म का आपको देखें, मिक्स वाला दूध भी मिल जाएगा, खालिस दूध भी मिल जाता है, शायद अच्छा भी मिल जाता है और बनावट भी मिल जाता है। तो सूफी खालिस भी मिल जाएगा और बनावट भी मिल जाएगा, लेकिन होता तो सूफी है। तो इसमें ये जो आज मेरे जहन बात है, ये बहुत ही ज़रूरी चीज़ है, बल्कि ये समझने के इस लाइन की ये सरगना समझ लें इसको, कि इतना बड़ा इसमें है। इस मुकाम पर, कि मैं तो ये कहूँ, इस मुकाम पर आके अल्लाह ताला उसको विलायत अता फरमाते हैं और डिक्लेयर करते हैं, ये मेरा दोस्त है, जो मुकाम आज मैं आपको बता रहा हूँ। पहले एक मिसाल से बात करता हूँ जो आजकल बहुत चल रही है। अभी हाल ही में एक शख्स की डेथ हुई है, इंतकाल किया उसने, आप भी वाकिफ हैं, तो उसके इंतकाल की वजह से काफ़ी जो है बातें हो रही हैं और मीटिंग हो रही हैं और सेमिनार भी हो रहे हैं और ख़त्म भी हो रहे हैं, उसके विसाल भी हो रहा है। तो वही एक मिसाल मेरे जहन में है कि क्योंकि इस वक्त की पीरियड के हिसाब से एक अनोखी चीज़ है, अनोखी समझते हैं, यूनिक, ये मरते तो रोज़ नहीं, रोज़ सुबह शाम लोग पढ़ते हैं। तो उसकी मौत का जो लोगों पे तासर हुआ है, जो असर हुआ है, आप लोग सब भी इसमें शामिल होंगे, कहीं ना कहीं से आपको खबरें तो पहुंची होंगी और जो देख सुना होगा आपने भी, और कुछ चौंके होंगे, कुछ समझे होंगे। तो मैं भी आप लोगों में शामिल हूँ कि इस मौत के बाद एक अजीब तासर हो गया पूरी दुनिया के अंदर, यानी एक जगह पर नहीं, पूरी दुनिया में हो गया। और ताज्जुब यह है कि दुनिया के हर शोबे में है, क्या मजहबी, क्या सूफी, क्या अल्लाह वाले, क्या दूसरे, क्या तीसरे, दारुलूम, ये वो सब जगह, मतलब वो एक ही तासर है उस शख्स के बारे में। आखिर ऐसा क्यों है भाई, ये सोचने वाली बात है, मौत बहुत होती है, क्या वजह है, कुछ तो वजह है ना। क्योंकि एक तो बात है कि ऐसी मौत जिस पे ये भी सुनने में आया है कि कुछ नबी पाकों के सब से खुशखबरी भी आई है उनके बारे में, तो अल्लाह ऐसे ही करे जैसे आई है खुशखबरी, तो ये बहुत बड़ी चीज़ है। तो आखिर ये क्यों है, ये कैसे हुआ, मैं इस पर सोच रहा था, तो मैं आपके साथ शेयर करना चाहता हूँ इस बात को कि भाई ये एक अजीब वाक़ा है जो जहन इंसान को है। क्या शख्स था वो, इतना अनोखा आदमी कैसे था, और क्या चीज़ थी जो एक अजीब किस्म की मौत दे गया और लोगों में देख अजीब तासर छोड़ गया, हत्ता कि उसका मौत का जो जनाजा भी गया तो जिस मुल्क में उठा है तो उसके तीनों आर्मी के आर्मी ऑफिसर्स के साथ थे, जो हेड्स थे, वो उसके जनाजे में उसको सलूट मार रहे हैं। यानी बहुत बड़े आदमी का जनाजा उठता है, दुनिया एतबार से तो आप देखते हैं कोई बहुत बड़ा आदमी हो उसके ऐसे सलूट पड़ते हैं, और तमाम आर्मी के जो हेड्स हैं वो उनके साथ शामिल होते हैं, और जाके आर्मी एजाज़ के साथ उसको दफन किया गया। और जनाजे का ये आलम था कि भाई शायद कोई ऐसा आदमी जो कराची में शामिल ना हो उनके जनाजे में, और एक शौक था हर जगह पर। तो अजीब चीज़ थी भी, एक अजीब मामला था, ये तो हो गया सारा कुछ, ताज़ियत भी हो गई, लेकिन सोचने वाली बात है कि जब कोई चीज़ ज़माने में इस किस्म की नमूदार होती है तो कहाँ से होती है, बेज़ुनल्लाह होती है, کہاں ہوتی ہے؟ اللہ کی طرف سے. یہ کوئی سڈنلی بات ہوئی ہے؟ روز دنیا مرتے ہیں لوگ, اور یقیناً اس سے بھی کئی افضل لوگ دنیا سے جاتے ہوں گے. ہاں ہمیں کیا پتا کون افضل ہے کون چھوٹا ہے, لیکن جس طرح اس کو دکھایا گیا اس آدمی کو, اور اللہ کی مرضی سے دکھائی گیا, اس میں کیا تھا؟ کل میں نہیں مرنا ہے, آپ نہیں مرنا ہے, سب نے مرے, دنیا آ جا رہی ہے. اس کو جو ظاہر کیا اللہ پاک نے ایک عجیب نوعی کے ساتھ, وہ تو اللہ نے کیا. اب جو اللہ نے کیا تو اس پہ آدمی سوچتا ہے کہ اس کے پہلو کیا تھا. ان فی خلق السماوات والارض واختلاف الليل والنهار, جو وزڈم والے لوگ ہوتے ہیں وہ اللہ کی نشانیوں کے بارے میں سوچتے ہیں. ستی چیز نہیں لیتے آپ, مجھے یہ تو بڑا تھا وہ تھا, نہیں سوچتا ہے ایک آدمی واٹ از ہیپن, اللہ اس کے پیچھے کیا دکھانا چاہتا ہے. تو اور آج کل جو زمانہ ہے اسلامی لحاظ سے آپ جانتے ہیں کہ کیسا خطرناک زمانہ جا رہا ہے. اس پوزیشن میں جو اللہ پاک نے یہ چیز دکھائی, اس میں کیا پیغام ہے تیرا پوری دنیا کے لیے؟ دیر مسٹ بی سم تھنگ. آپ نے سوچا اس کے بارے میں کبھی؟ نہیں وقت ملا. میں نے تو سوچا بھائی, جو میں نے سوچا بتا دوں آپ کو. چلو ٹھیک ہے, ضرور نا اتفاق کریں گے میری بات سے, شیئر کر رہا ہوں آپ کے ساتھ بات. مجھے تو بڑا فکر ہوا کہ اللہ تعالیٰ یہ جو واقعہ ہوا ہے آخر کیا دکھانا چاہتا ہے, تو اس میں ایسی کیا چیز ہے کہ جو تم نے ظاہر کی ہے, اتنی بلندی کو شو کی ہے. تو میں نے اس کے تسکی کی نظر سے دیکھا, حقیقت بھی یہی ہے. ظاہر ہے اس آدمی کے اندر کافی کمالات موجود تھے. ایک آرٹسٹ تھا, گانے والا تھا, دنیا دار تھا, دنیا میں ڈوبا ہوا تھا. اور یہ تو ایک انیشیل پہلو ہے, اسٹارٹ فرام دیئر, ایسی تھا نا. تو اس وجہ سے یہ سب کچھ ہوا ہے کہ ایک بہت بڑا آرٹسٹ تھا, دنیا سے گیا ہے, انشاءاللہ بن گیا. بھی بڑا اچھا آرٹسٹ تھا, گانے بڑے بہترین گاتا تھا, یہ گٹار بہت اچھا بجاتا تھا دنیا میں. تو ساری دنیا نے کیا اس لیے اپریشیٹ کیا اس کو؟ دا کوشچن. دوسری اس کے اندر ایک خاصیتیں بہت تھیں, پھر ایک خاصیت یہ آتی کہ ایک سٹیج آئی, یہ چینج ہو گیا. تو کیا وہ اسلام کو اس نے ایکسیپٹ کیا, چینج کیا؟ کیا یہ اللہ نے اس وجہ سے اس کو رجوع دیا ہے؟ بہت لوگ ہوتے ہیں تو گانے بجانے والے بڑے بڑے آرٹسٹ گئے, آپ بھی جانتے ہوں گے, میں بھی جانتا ہوں, میرا تو میوزک سے تعلق رہا ہے, مجھے پتہ ہے. تو بڑے بڑے فنکار اور آرٹسٹ کہیں میوزک کی دنیا کے اندر کسی کا جنازہ ایسا نہیں اٹھا. چینج, جہاں تک چینج کا تعلق ہے, میری یہ فیلڈ ہے, میں بھی لگا ہوں اس تذکیے میں, میں نے بڑے بڑے چینج ہوتے دیکھے ہیں لوگ. کوئی انوکھی چیز مجھے تو اس کے چینج میں نظر نہیں ہے. لوگ اس پہلو کو بھی بہت بات کر رہے ہیں, کر رہے ہیں نا, جی تبدیل ہو گیا, واہ جی کیا بات تھی, ایک آرٹسٹ تھا ایسے تبدیل ہو گیا. میرے پاس تو اس سے بھی سخت مثالیں موجود ہیں زندگی کے اندر, کیسے ایسے انسانوں کو لان چینج کیا کہ آدمی سوچ بھی نہیں سکتا. ایک اور بھی چیز لوگ بہت زیادہ بیان کر رہے ہیں کہ جناب چینج ہونے کے بعد جو اس نے راستہ اختیار کیا, جس لائن پہ چلا, تو وہ بڑی اونچی لائن تھی, بس اس میں اس نے چن لیا, تو اس کی وجہ سے اس لائن میں ہزاروں لوگ جا رہے ہیں آ رہے ہیں. تو میں تو سمجھتا ہی وہ کمال والا معاملہ والا. تو پھر الحمدللہ جو ہیڈنس جماعت کے, ان کو تو اس سے زیادہ جانا چاہیے تھا, نہیں سمجھ رہے میری بات آپ؟ تو یہ بھی ایک کوئی چیز, ہم تو میں تو اس مطمئن نہیں کہ یہ وجہ یہ ہو سکتی ہے. ان تین وجوہات سے میں مطمئن نہیں ہو سکتا, تبدیل ہوا یا میوزیکشن تھا یا یہ, یا پھر کچھ لوگ کہتے ہیں نعت بڑی چپ پڑتا تھا اور اس نے گانے چھوڑ کے نعت شروع کر دیے. تو ایسی میرے سامنے بڑی زندگی ہیں, بہت بڑی شاعر تھے, انہوں نے کھڑے کو توبہ کی اور وہیں کھڑے ہو کر اللہ نے اسی رات ان سے نعتیں پڑھوانی شروع کر دی اور لکھوانی شروع کر دی. اور اس سے علاوہ بھی بہت سے ایسے نعت خواں موجود ہوئے, پڑھنے کے حساب سے بھی میں نے زندگی میں دیکھے جو مجھے بھی پسند تھے اور پسند ہیں, بیچارے گزر بھی گئے, بڑے خوبصورت اللہ کی نعت اور بہترین نعت اور روحانی طریقے سے نعت پڑھنے والے لوگ بھی موجود ہیں. میری بات سمجھ رہے ہیں آپ؟ غور طلب بات ہے نا, دل مانتا نہیں یہ اس نعتوں کی وجہ سے اتنا بڑا اس کو اللہ پاک یہ شان دکھا دے اس کی, مانتے آپ؟ بات سمجھ آ رہی میری؟ اب تک آپ بھی سوچ ہی رہے ہوں گے میں ڈفرینٹ طریقے سے ہر چیز کو پکڑتا ہوں. میں صوفی جو ہوا تو صوفی تو جو ہے وہ بالکل وقت ہوتا ہے, اس میں بتایا وقت کے ساتھ نہیں چلتا, وقت کو توڑتا ہے. دنیا ایک طرف چلی ہو تو اکیلے ایک طرف چل رہا ہوتا ہے, سب اس کہتے ہیں پاگل ہے, حالانکہ وہ سب سے عقل مند ہوتا ہے. بعد پتہ چلتا ہے کہ عقل مند کون ہے, یہی ہوتا ہے نا صوفیوں کے ساتھ. اس لیے میری روح الگ چل رہی ہے, میں کہتا ہوں کہ یہ بھی کس طرح ہو سکتا ہے معاملہ بھائی. یہ سب ہمارا جو ہے مذہبی باتیں کر رہا ہوں, آپ سے کوئی دنیاوی باتیں نہیں کر رہا میں, ٹاپک ہمارا. کیونکہ ہم یہ جاننا چاہتے ہیں صوفی حضرات کہ اللہ تعالیٰ یہ ہوا سب کچھ اس وجہ سے کہ تو راضی تھا, ظاہر ہے تو اس سے راضی تھا, تو کس چیز سے تو راضی تھا تاکہ ہم بھی وہی کام کریں. بولو سوال نہ پوچھا, صوفی ابن الوقت ہوتا ہے, ہمیں اس کے پتہ نہیں چلا گیا, وہ تو اپنی جنت دوزخ میں جو کچھ ہو گیا اس کے ساتھ ہو گیا, وہ جانے اللہ جانے. ہم تو اپنی بات کھینچ رہے ہیں کہ اس میں نقطہ وہ بتا ہمیں تاکہ ہم بھی شروع کر کے ہم بھی اس طرح اٹھیں پھر الحمدللہ. ہم تو یہ چاہتے ہیں, تو ہم تو اس کو کرید رہے ہیں, کھرچ رہے ہیں اس کو, کچھ چیز کیا تھی میں کھرچ رہا ہوں اس چیز کو, نہیں سمجھ بات. تو اسی کو کہتے ہیں یہ تھا یہ فلاں تھا, اس سے کیا فائدہ ہمیں. اس کی تو بھائی سیدھی بات ہے, حسب توفیق دو ہاتھ اٹھاؤ اور دعا کر کے سال کرو تو بات ختم ہوگی, ان اللہ راج میں گیا. لیکن بات یہاں تو ختم نہیں, جب ہم نے دیکھا کہ اللہ کی پسندیدگی کا یہ عالم ہے, یہ ضروری دیا ایک بندے کو, تو اللہ تعالیٰ ایک بات تو ضرور ہے, تو ایک کو نہیں دے سکتا, بلکہ تو نے مثال کام کی کہ جو بھی یہ کام کرے گا وہ ایسے ہو جائے گا.
سبحان اللہ,
اس کی رحمت یہ کہتی ہے. نہیں ہم نے کوئی نہیں سوچا ابھی تک, کسی نے سوچا کسی نے؟ جیسے پاگل لوگ اللہ تعالیٰ کی نشانیوں کو ہم ایکسیپٹ نہیں کرتے, پڑھتے ہیں قرآن ان نفی خلق السماوات والارض اختلاف الليل والنهار لآيات للألباب, یہ چاند ستارے ڈوب رہے ہیں, چل رہے ہیں, پھر رہے ہیں, سر رہے ہیں, کوئی نہیں سوچتا اس کا. چاند کون سی تاریخ ہے, آج چاند کون تاریخ ہے, عید کب ہو رہی ہے, اس پہ نتے لیں. اللہ تعالیٰ کہتے ہیں وہ دیکھو ان نشانیوں کو تلاش کرو کہ کیوں چل رہے ہیں, کیسے چل رہے ہیں, کیا نشانیاں ہیں. اللہ تعالیٰ اس میں چھپی ہوئی ہے, وہ کوئی نہیں دیکھتا. دو پہلو ہوتے ہیں اللہ تعالیٰ کی ہر چیز کے, ایک دنیاوی ہوتے ہیں ایک اخروی ہوتے ہیں. اللہ تعالیٰ کے ہر چیز کے اندر, دنیا کی کوئی چیز اٹھا کر دیکھ لیں اس میں آپ کو دو پہلو نظر آئیں گے, ایک حقیقی اور ایک مجازی. کبھی ہو ہی نہیں سکتا اللہ تعالیٰ نے کسی کو کریٹ کرے اپنی کریشن میں اور اس کے اندر آپ دیکھیں ایک ہی چیز نظر آتی ہے, سطح ہی نہیں. بکرا حلال کریں قربانی پہ, دو چیزیں ملیں گی آپ کو, ایک دنیاوی ملے گی اور ایک حقیقی ملے گی. دنیاوی کا گوشت کھائیں گے, تلیں گے اور جناب اس کی چانپیں کھائیں گے, اور آخرت کے حساب سے سوچیں گے آپ تو ایک عجیب رو کے اندر آپ چلے جائیں گے, آپ کے آنسو ہی نہیں تھمیں گے اسے بکرے کو حلال کرنے کے بعد. دو قسم کے لوگ دیکھیں گے آپ قربانی پر, ایک قربانی کر رہے ہوں گے زارو قطار رو رہے ہوں گے قربانی کے بعد, سجدوں میں پڑھیں گے بکری کی قربانی کے بعد, ایک وہ ہوں گے جو پراچے کھا رہے ہوں گے گوشت کے بہترین کھانے بمبے ہوں گے. فرق ہے دونوں میں, اس نے کیا دنیاوی حساب سے سوچا اور دلائل موجود کیے اس نے, اور اس نے اخروی حقیقی انداز سے اس کو دیکھا کہ اس کی حقیقت کیا ہے اس بکرے کو حلال کرنے کی. سچ کہہ رہا ہوں غلط کہہ رہا ہوں؟ اسی طرح ہر چیز میں اللہ پاک نے ہمارے بیٹھنے میں ہے, دو پہلو, ہر چیز جو بھی ہے دنیا کے اندر قائم ہے اور جو ہوتی ہے ایگزسٹ ہوتی ہے اس کے اندر دو پہلو نکلتے ہیں. تو یہ جو ہے دنیاوی ہوتا ہے اور ایک حقیقی ہوتا ہے, تو ہمیں حقیقی پہلو کی طرف جانا چاہیے کیونکہ ہم حقیقت کو تلاش کر رہے ہیں. صوفی حضرات ہمیں حقیقت تک پہنچنا ہے, اپنے رب کو پانا ہے, ہم انتخاب کیا اس راستے کو اپنے رب کو پاس جانے, ہمیں اس طرف جانے, ہم نے ہم تو حقیقت کو پانا ہے, یہ نا بھی ہمارا مقصد ہے یا نہیں ہے. الحمدللہ, تو عرض کر رہا تھا کہ سب پہلو ہمیں دیکھیں, اس میں تو یہ کوئی ایسا چیز نظر نہیں آتا کہ اس قدر اللہ کی پسندیدگی کا اظہار اس میں, نہ میزو کے حساب سے. چلو اب کہتے ہیں عاشق رسول تھے, محبت تھے, میں نے ایک عاشق رسول تو ایسے دیکھے ہیں لکھنوی عاشق, جن کے اب بھی قبروں پہ ان کے چوکھٹ پہ لکھا ہے کراچی کے اندر, ایسی ان کی نعتیں کے آدمی سن کے جھوم جاتا تھا. تو پورا نام سوچنا لکھنوی کے نام کے ساتھ آتا تھا, شاید باتوں میں یاد آیا مجھے. تو وہ بھی بہت بڑے بڑے گزرے ہیں, ان میں چند ایک نعتیں گئیں, اس لیے لوگ کہتے ہیں جی کیونکہ یہ تھا تو اللہ نے اتنا روج دے دیا, کہہ رہے ہیں نا ایسے. اب یہ سب باتیں آ رہی ہیں ہمارے سامنے, بات ٹھنتی نہیں کو دل پہ, لگ چو نہیں رہی, چبھی نہیں ابھی تک بات, اس میں سے کیا بات ہو سکتی ہے, کتنا بڑا اس کو جناب ہو گیا. یہ چلو شہید ہوا ہے, ایکسیڈنٹ میں گیا ہے, شہادت پہ اتنا رتبہ دے دیا, تو وہ 47 کون تھے بیچارے, وہ بھی اسی مذہب سے تعلق رکھتے تھے, یہ تو اچھل گیا ہے, ٹھیک ہے نا. تو وہ ان کئی بہنیں اپنے بھائیوں سے جدا ہوں گی, کئی مائیں اپنے اولاد سے جدا ہو گئی ہوگی, کئی باپ اپنے باپ سے ختم ہو گیا ہوگا, ہوا ہی نہیں ہوا ہوگا, कई माओ के बच्चे घर रह गए, वो जहाज में बैठी थी, उनके घरों उठा के देख क्या कयामत होगी, उन सबके जनाजे उठने चाहिए थे, हो ना। तो पता चलता है शहादत की वजह भी नहीं है, कुछ और वजह हो सकती है, ना फिर दीन की वजह है, ना तबलीग की वजह है, ना म्यूजिक की वजह है, ना नातों की वजह है, कुछ चुभ नहीं रही बात को। अल्लाह की ये शान देखकर ये है थी क्या चीज थी, तब्दील हुई है, बड़े उसने फला किया ये किया, ये बात भी उसे लगी नहीं। बात दरअसल बात यह है कि आप देखें हिस्ट्री सूफियों की और उनकी जिंदगी का मुशाहिदा करें तो हमेशा बहुत से सूफियों के साथ ये हुआ है, जिस वक्त दुनिया से तशरीफ ले गए तो उनके खास मुरीदीन में से किसी खास मुरीद को ख्वाब में नजर आते हैं और वो मुरीद उनसे एक सवाल करता है कि हजरत ये तो बताएं अल्लाह ने आपके साथ क्या मामला किया, क्योंकि इश्तियाक होता है ना आदमी को, भाई मेरा हजरत गया पता नहीं क्या मामला, किस मुकाम पे होगा, किस अहवाल होंगे। वो देखता है अपने शेख को माशाल्लाह, तो उसकी अकीदा तो यही होता है कि नबी के बाद तो मेरे ही शेख है, जो कुछ भी है जिसका ये अकीदा ही नहीं उसका शेख ही नहीं। इस थॉट के साथ इंसान अपने मुरीद जाए इतना हद तक जब आफ्टर नबी जो है सल्लल्लाहु अलैहि वसल्लम, ये मेरा शेख ही जो मुझे रास्ता दिखाएगा, जो इस अकीदे पर नहीं है वो अपने वो मंजिल को नहीं पहुंच सकता, वो अटका है भाई मेरा, आंख बंद करके तो बस बादस नबी जो है हमारे हजरत है, हमारे शेख हैं, रास्ता यहीं से मिलेगा। सब इलम शम ताबे हो जाते हैं अपने शेख के हुक्म के, जब इस मुकाम पर मुरीद पहुँचता है अपना फिर शोकता है, फिर अल्लाह ताला उसको रुझ देना शुरू करता है, क्या इसका यकीन पक्का हो गया, बुनियाद पक्की है, तो आगे दो यकीन आ रहे हैं, अल्लाह अकबर, आगे दो यकीन आ रहे हैं, अब उन यकीनों में ये हिलेगा ना, चाहे इसके जितनी भी आजमाइशें आ जाएं जिंदगी के अंदर, अब ये आगे हिलेगा नहीं, अल्लाह को मानने के लिए, अल्लाह के रसूल को मानने के लिए, उनके अहकाम पे झुकने के लिए तैयार नहीं होगा, जो मेरे एक वली को पे झुक गया था। तो अल्लाह बुनियाद हर चीज देखें, जब मीमार लेता ना किसी बिल्डिंग को, बिल्डिंग बनाता ना मीमार, तो सबसे पहले क्या करता है, बुनियाद डालता है। हमने तो देखा जब बुनियाद पड़ती है तो बड़े उसमें बकरे भी हलाल होते हैं और बड़ी धूम मचती है, क्योंकि आज फलांग ऊंची इतनी बिल्डिंग की जो है बुनियाद डाली जा रही है। तुमने आपने देखा अपने मुल्क के अंदर गाँव वाँव ऐसे होता है ना, बड़ा शौक होता है आज इस बिल्डिंग बुनियाद डाली है, तो बुनियाद पर ज़्यादा शौक होता है, एक बुनियाद पर हमने देखा शौक होते और एक छत जब डलती है उस पर होते देखे, आप कंस्ट्रक्शन दुनिया से वाकिफ हो करते, जब छत पड़ती है ना इस बिल्डिंग पर उससे बड़ा धूम झड़का होता है, आज छत पड़नी है भाई आ जाओ, तो बड़ा छत पड़नी है, और दोनों चीज़ें अहम है बड़ी चीज़ें, आप तसव्वुफ की जिंदगी में देखें आप छत भी और बुनियाद भी, ये देख लें जिसकी बुनियाद मजबूत होगी अल्हम्दुलिल्लाह वो बिल्डिंग ऊंची चली जाएगी, और जिसकी छत मजबूत होगी कभी बारिश नहीं आएगी उसके अंदर, फितने नहीं आएंगे, कोई शैतानी ख्यालात नहीं आएंगे, क्योंकि छत जो पड़ गई है, समझे बात ना। तो दोनों चीज़ें बड़ी अहम है मानस दी, तो ज़ाहिर है एक मरीज जो इतनी मोहब्बत रखता है अपने शेख से तो पूछता है अल्लाह तुम दिखा मुझे अपने शेख, तो अल्लाह पाक ये तारीख के अंदर शवाहिद हैं इस चीज़ के, लाखों लाखों तो नहीं कहूँगा बहुत से औली अल्लाह के साथ ये हुआ कि अपने मुरीदों को आकर उन्हें अपना अहवाल बताया, तो उनमें से जब वो बात बताते हैं, अब ये मैं आपको पॉइंट बता रहा हूँ, तो उस वक्त वो मुरीदीन हैरान हो जाते हैं जब वो डिक्लेयर करते हैं इतनी सी बात से अल्लाह पाक ने आपको ये दर्जे दे दिए, हम तो देख रहे थे उनकी रातों के तहज्जुदों को उनके और इबादतों को, हम ये सोचते हैं समझते हैं कि अल्लाह का जो दोस्त बनता है वो इबादत से बनता है, हकीकत ये है हमारे यहाँ तो मियार यही है ना, जो जात को ये किया उसने वो जो फलां कर लिया, हाँ जरूरी है मैं समझता हूँ ये एक चीज़ है ये भी बहुत, लेकिन ये कोई स्टेटस नहीं है जिससे अल्लाह ताला खुश हो गए तेरी इबादतें बहुत चल तो इन्हें वली बना दिया, इस पर कोई बहुत कम बनता है मामला इस पर भी, लेकिन ये मामला नहीं है असल में, क्योंकि जब वो औली अल्लाह अल्लाह का वली कहता है कि भाई वो सारी चीज़ों में ये अल्लाह पाक ने एक तरफ रख दी है, उनके खोल बता रहा हूँ सब चीज़ें एक तरफ रख दी थी, लेकिन मेरी एक सिर्फ रात की एक दो रकात उठा के अल्लाह ने मुझे बख्श दिया, ये पैगाम पहुँच गया सब कि अल्लाह ताला ये चीज़ बहुत पसंद है, ये तो बड़ी आसान है तो मैं भी कर सकता हूँ, देखा आपने पैगाम आया, तो जाहिर है एक ऐसी चीज़ की तरफ इंसान तवज्जो दिलाई जाती है सौली अल्लाह से कि वो चीज़ नहीं है जो तुम समझ रहे हो, मुझे तो अल्लाह ने मैं एक दफ़ा जा रहा था मेरे मुंह से ये कलमा निकला, अल्लाह को ये कलमा पसंद आ गया, उस कलमे मुझे बख्श दिया। बड़े बड़े सूफी हजात ये हमारे ये इमाम हैं इनमें से उठे हैं, इनके साथ भी ये वाक़ात हुए, बड़े बड़े मुहद्दिसीन जो हुए उनके साथ भी वाक़ात हैं, कि वो बताते हैं मैं जा रहा था मुझे ये कलमा पसंद था, मैंने ये कलमा पढ़ा उसी दिन मेरी बख्शिश हो गई, तो मुझे पता नहीं था, तो मुझसे कोई नहीं पूछा गया कि तुमने इतने हजार अहादीस सुनाई है, इतने शागिर्द तेरे थे, उसने फलां किया था, मुझसे कुछ सवाल नहीं किया अल्लाह ताला ने, एक तरफ दिया, पता है मैं तुझे बख्शिश जो दे रहा हूँ तेरे इस कलमे की वजह से दे रहा हूँ। आप देखें इमाम शाफी के साथ किसी के साथ वाकई हुआ, एक दरूद पर बख्शे गए, पता है ना आप, कहते हैं क्यों बख्शिश हुई, कहते ये मैं दरूद रात को पढ़ता था, अल्लाह को ये बहुत पसंद था, इस दरूद ने मुझे बख्श दिया। तो यहाँ एक नुकता ये मिलता है कि किसी छोटी चीज को कर रहे हैं तो इस्तिखामा से करते रहें, अल्लाह ताला की रहमत उसी से बख्श दे हमें, क्यों आज हमारे में हिम्मत नहीं है बड़े बड़े काम करने, टू बी वेरी फ्रेंक ऑनेस्टली, हम चलते हैं कोशिश करते हैं लेकिन क्योंकि अब जमाना ऐसा आ गया कि इस आदमी में चल नहीं सकता था, वो मुजाहिद जो लोग करते थे जंगलों में बैठ गए 40-40 साल चिल्ले खींच रहे हैं और ना खा रहे हैं ना सो रहे हैं और रोज़ा रख रहे हैं तो पैदल पे रोज़ा रखे जा रहे हैं, और मुजाहिदे उन्होंने बड़े बड़े मुजाहिदे किए, आज भाई हकीकत यह है कि हम जो है इससे बहुत कमज़ोर हैं। तो अल्लाह ताला ने हमारे चांस ज़ाय नहीं किए क्योंकि वलायत का क़यामत तक चलती ही रहेगी, अल्लाह के वली पैदा होते रहेंगे, तो अल्लाह सुबहाना ताला ने छोटी छोटी बातों ताकि इन अब ये जो जाहिर हुई चीज़ें क्यों इशारत हुए, ताकि हम जैसे कमज़ोर लोग इस चीज़ को समझ जाएं, ये ना समझे कि छोटी चीज़ से अल्लाह राज़ी नहीं होता, अल्लाह ताला उससे भी वली बना देता है। कभी ये तो एक दरूद शरीफ है इसका रोज़ एक दरूद पढ़ेगा, रोज़ अपने एक मामूल बना लिया कि भाई ये दरूद शरीफ चलो मैं रोज पढ़ के सो जाऊंगा, यार बड़ा अच्छा दुरूद है फलां से बताया, तो आप अपने हिसाब से बनाए, चलो मैं 5 दफा पढ़ लिया करूं, बस काफी है, उस 5 दफा को मौत आए उस वक्त तक उस दुरूद को पढ़ते रहे 5 दफा, इस्तकामत हो जाएगी अल्लाह ताला उम्मीद है कि उससे बख्शिश करते हैं। हम क्या करते हैं, आज प्रोग्राम बनाए 5 का, चलो ठीक है, 2-3 हफ्ते के बाद कोई मौलाना साहब तशरीफ लाए, उन्होंने एक हदीस सुना दी फला चीज की बड़ी जरूरी है फला, हमने कहा यार छोड़ो ये शुरू हो जाओ, उसको छोड़ दिया उस तरफ लग पड़े, अब उससे गए वो शुरू किया, अब उसमें जनाब दामे ढूंढ लगे, फिर किसी मस्जिद में बैठे उसने कहा एक और हदीस सुना दी, क्योंकि भरी पड़ी है अल्लाह की तरफ से रास्ते, हमारे सांस इतने नहीं है जितने अल्लाह के पहुंचने के रास्ते, जब भी कहा गया एक शेख बना लो नाक की सीट पे बैठ जाओ उसी को पकड़ के चलते रहो बस, फिर जरूरत नहीं है, वज़ाइफ बहुत है और क्या जी, और कुछ नहीं समझो, बल्कि खुश रहो कि हमें शॉर्टकट से पहुंचने हमें क्या जरूरत है इतना वाल डालने के लिए। तो फिर हम जब भी हमारे यहाँ फरमाते हैं मशायख हमारे जो सूफी जात हैं, क्योंकि ज़्यादा मस्जिद में बैठने से फ़ायदा कुछ नहीं, तुम्हें मंजिल मिल गई है अल्हम्दुलिल्लाह, ज़्यादा जाएगा इंसान कन्फ्यूज़ होता है, यार ये फलां कह रहा था, यार उसने तो ये कहा था, अच्छा चला थोड़े दिन उसने वो वजीफा किताब से देख लिया, किताबें कम पढ़ने को आ जाते हैं हमारे यहाँ, क्या जरूरत है पढ़ने की, क्या जरूरत है जब आपको मंजिल मिल गया, अब हमने अमल करना है, किताब आपको इन्फॉर्मेशन दे रही है करो, वो हमें मिल गई इन्फॉर्मेशन अलहमदिल्ला एनफ हमारे लिए, हम यही पूरी कर जाए तो बहुत हमारे लिए, वही मैं बता रहा हूँ मिसालें जो दी है ना अल्लाह वालों ने, वो यही मिसालें दी है कि छोटी से घबराओ नहीं, छोटी चीज मिल ली है लग जाओ, कितना छोटी चीज अल्लाह ने हमें दी है अल्लाह, इससे छोटा कोई हो सकता है वजीफा, मुझे बताएं इससे छोटा कोई वजीफा दिखा दे हैं, अब लेने ये कोई बड़ा दें, देखिए इसमें तसल्ली नहीं हो रही है, बस जब मैं अक्सर तुमने अल्लाह बस अल्लाह आदमी हो गया, उसके कोई जवाब है आप सब नहीं कहा होगा मुझसे, या फिर जितने हैं सबसे पूछते हैं, अच्छी और जी वो कल ने फला लंबा चौड़ा कोई दोना वजीफा लंबा चौड़ा लिखा पूरा, ये दरूश ये इतनी दफा हजार, तब तसल्ली होती है लोगों, अल्लाह के बंदे अल्लाह से बड़ी कोई चीज है, जिस वक्त ये वजीफा मैंने ठक सीधा कर आते हैं कि शुक्र है मैंने मौला इतना रहम फरमाया कि शॉर्टकट देकर तूने मुझे अपने आप को मिला दिया, अब खुश हो या नहीं हो, हम उसको कम समझते हैं, ये रहम है उसका करम दर करम है फजल फर फजल है, और जो कोई बेचारे कुंद जहन लोग होते हैं जिनकी अकल अभी पढ़ते ही नहीं उठे वो इस बात को समझते हैं, क्या अल्लाह ने यार इससे क्या लेना, उसके पास चलते हैं वो देता है सही वजीफे, तो यार इतनी बड़ी किताब पकड़ाते सुबह इतना पढ़ा शाम को इतना पढ़ना इसका इतना करना ये करेगा तो ये हो जाएगा, अब ये रट्टे मारे जा रहे हैं वो चलते कितने 10 दिन उसके बाद फिर ठस हो जाते हैं, यहाँ तो नाम ही इतना सोना प्यारा है अल्लाह, आदमी क्या खाता हर वक्त निकलता है नहीं निकलता, उठे अल्लाह अकबर अल्लाह हर वक्त अल्लाह अल्लाह, कैसा प्यारा वजीफा दिया है या नहीं, ये भी नहीं करते हम, अल्लाह के बंदो तस्वीर दिए हैं तो तस्वीर मैं खुद बना कर देता हूँ है? सब कुछ कहता हूँ क्या बस सोना ना ले वो देते अल्लाह 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 अल्ला, अल्ला। और पूरे यकीन से इससे बड़ा हमारा ये यकीन जब जब वजीफा है इससे बड़ा कोई शेख नहीं, اور اس سے بڑا نام کوئی نہیں جو ملے گا. دونوں چیزیں عظیم مل گئی ہیں. اب کمزور ہوں گا تو میں ہی ہوں گا, اب میں بھی سب کچھ لے کے اٹھوں گا جب اس نام کے ذریعے سے. یقین ہے سب کا ایسا؟ سچی بات ہے, خالی نہیں جاؤ گے. بس تین چیزوں پہ یقین رکھو, اپنے شیخ, اس نام پر, اور اس مولا پر. دروازے سارے کھل جائیں. اب ہم بتا رہے تھے جی آپ تو چھوٹی چیز بھی ہوتی ہے. اب یہ دیکھنا چاہیے ان کی زندگی کے پہلو کی طرف سے نظر مارے. سوچو کہ بھائی آخر اللہ تعالیٰ یہ مقام تم نے دیا, اب ہم اس سے کیسے پوچھیں کہ اللہ تو بتا کہ ہم جنید بھائی ذرا بتانا یہ کون ہے, خواب شاپ تو ساری دیکھ رہے ہیں. تو میں تو اللہ کی طرف رجوع ہو گیا دو تین دن, تو میرے دل میں جو بات آئی میں آپ کو بتا دیتا ہوں. خواب شاپ کوئی نہیں ہے, دل میں میری باجو ڈالی, میں کہ چلو آج دوستوں کے ساتھ شیئر کرتا ہوں. مجھے بہت پسند آئی ایک حدیث تھی پوری. وہ بات وہی بہت چھوٹی ہے دوستو, ان کے عروج کی بہت چھوٹی ہے, اور صوفیوں کے اندر وہ اتنی بڑی ہے. اس مقام پر جا کے اللہ تعالیٰ ولایت دیتا ہے. جب تک آدمی اس مقام پر نہیں پہنچتا, وہ مقام بتاؤں گا, ولایت نہیں ملتی. اور جو مقام حاصل کیا کسی صوفی نے, ساری محنت اس کے لیے, ساری محنت اس کے لیے, بہت زبردست چیز, بہت زبردست چیز. مسلم کی حدیث, حدیث شروع کرتا ہوں. وما تواضع احد اللہ الا تواضع اللہ. حدیث میں ہے کہ جو حدیث, مسلم کی حدیث ہے کہ جو اللہ سبحانہ تعالیٰ کے لیے تواضع اختیار کرتا ہے, اللہ تعالیٰ اس کو بلند کرتا ہے. میرے حضرت نے میرے مکتوبات دیکھے, جو حضرت کے خط ہیں, شاید ہی کوئی خطہ خط ہو جس میں حضرت جی تاکید نہ کی ہو کہ تواضع کو نہ بھولنا, تواضع اختیار کرنا, تواضع اختیار کرنا. کیونکہ جو اللہ والے ہوتے ہیں نا, وہ ٹو دا پوائنٹ بات کرتے ہیں, بالکل ٹو دا پوائنٹ باتیں ہوتی تھیں. تو سمجھ نہیں آتا تھا کہ تواضع کی کیا مطلب, اتنا اہمیت دے رہے ہیں, وظیفے ہیں, یہ ہے سب ہے, تہجد ہے, وہ ہے, ان کی باتیں. تواضع اختیار کرنا, تو جہاں بات کھلتی ہے اس شخص میں جو ایک کوالٹی تھی حقیقت میں, جس نے اس کو عروج دیا, اس کی تواضع تھی. اب میں آپ کو یاد کراتا ہوں ساری باتیں. کسی بھی جہاں آج اس کی باتیں ہو رہی ہیں, اس کی تعریفیں ہوتی ہیں, میڈیا لے لیں یا آپ کہیں بھی لے لیں, اس کی ایک بات پہ آ کے بات ختم ہوتی ہے. یہ آدمی بڑا یار خوش اخلاق آدمی تھا, کہتے ہیں لوگ نہیں کہتے, اینڈ آ گئی یہ ختم ہو جاتا ہے. پہلے میوزک کا جی اتنا بہت گاتا تھا, ناتیں بہت گاتا تھا, کنڈ کرتے کرتے پھر وہاں کیا آدمی بڑا ماشاء اللہ خوش اخلاق آدمی تھا, اور اتنا اچھا آدمی تھا, یہ ہم نے آج تک دیکھا ہی نہیں. یہاں شروع ہو جاتے ہیں, ہوا نہیں یہ بات ہر جگہ سے, لیکن کسی نے اس میسج کو سمجھا نہیں, وہ اس کی اور چیزوں کو دیکھتے رہے. اور حقیقت یہی تھی کہ اس کے اندر ایک چیز تھی. یہ تواضع بتا دوں آپ کو, یہ تصرف ایک عجیب چیز ہے, کیوں ہے تو اللہ کے لیے سارا اللہ ہی کرتا ہے. تصوف جو ہے, ایک تو با مرید اور ایک مرید ہوتا ہے, با مراد اور مرید دو لفظ ہیں اس تصوف کے اندر. با مراد کیا ہوتا ہے کہ وہ ہوتا ہے کہ جس کو اللہ سبحانہ تعالیٰ یختصب رحمت اللہ, اس کے لیے میں قرآن کی حدیث پڑھ سکتا ہوں کہ جس کو اللہ پاک خود ہی چن لیتے ہیں, یہ فضل اللہ ہے. اس کو پیدائشی ولی بھی کہہ سکتے ہیں آپ, کہ ان کو کیا ہوتا ہے اللہ تعالیٰ خود ہی بنا دیتے ہیں, اندر سے خود ہی چنا چنائے ہوتے ہیں اللہ کے لیے, یختصب اللہ, اس کو اتنی محنت. لیکن سنت یہ ہے, سنت الہی یہ ہے کہ محنت کرنی پڑتی ہے. جاہدوا فینا لنبیہم صلی اللہ علیہ وسلم, قرآن کہتا ہے کہ جب تم محنت کرو گے اور اس مقام کو حاصل کرو گے, جس مقام پر میں خوش ہو کے کہتا ہوں کہ یہ میرا دوست ہے, اعلان کر دیتا ہوں زمانے کے اندر, تو اس کے لیے کیا ہے اکچولی محنت. اور بعض کیا ہوتے ہیں کہ جو اللہ نے چنے ہوتے ہیں. تو جہاں تک میں سمجھا ہوں, یہ انسان جو تھا یختصب رحمت اللہ, یہ اللہ کی رحمت سے چنا ہوا شخص تھا. اس کی طبیب کہتا ہے میں یہ مجھے خود پتہ نہیں ہوا ایسے ہو گیا, مجھے خود پتہ نہیں یہ کیا, مجھے میں لوگوں جو سنی ہیں باتیں بتا رہا ہوں, میں تو یہ کرتا ہوں یہ ہو گیا, اچھا بھاگتے بھاگتے پھر ادھر آ گیا. یہ سارے سائن بتائے جا رہے ہیں کہ اس میں اس کی کوئی اپنی محنت کچھ نہیں تھی, کچھ نہیں تھی, میں صحیح بتا رہا ہوں, بلکہ کیا تھا اللہ تعالیٰ کا فضل, اس کو چنا گیا تھا,
سبحان اللہ,
چنا گیا تھا. تو یہ صفت جو تھی تواضع تھی, اس کے اندر چھپی ہوئی تھی, یہ صفت جو تھی نا تواضع کی وہ چھپی ہوئی تھی. کیسے, ایک واقعہ آپ کو سناتا ہوں اس کا. وہ عروج پر تھا, گانوں کے ایکٹر تھا, ڈانسر تھا, آپ جانتے ہیں, عروج پر تھا, اس کے پاس شوبز تھا, پیسہ, گاڑیاں, عورت, دولت سب تھی اس کے پاس. چلا جا رہا ہے ایک دفعہ گاڑی پر اپنے کراچی کے اندر, رات کا ٹائم تھا یا شام کا ٹائم تھا یا دوپہر کا, جیسے بھی ٹائم تھا. اب وہ چاہ رہا ہے بڑی گاڑی ہوگی, ڈرائیو کرتا جا رہا ہے اپنے, اور جاتے جاتے ایک کتا راستے میں آ گیا, کتے سے ہٹ ہوگی گاڑی. ہم اور آپ کیا کرتے ہیں, سائڈ مڑ چلے جاتے ہیں. خاص طور پہ اس ملک کی بات کر رہا ہوں, ہم تو یہ بھی نہیں دیکھتے کہ کتا مر گیا تو کوئی ٹھانے آئے نہیں, بلکہ کتے کو گالی دیتے اور سویپرس کو گالی دیتے کہ بدتمیز کیا ہے میونسپل کمیٹی والے, اتنا خیال نہیں کرتے ہیں, کتوں نہیں دیکھتے ہیں, تین چار گالی دیتے. اور پھر افسوس ہوتا تو یہ اتر کے سب سے پہلے کیا کرتے ہیں کہ میری گاڑی میں ڈینٹ تو نہیں پڑ گیا, یہی کرتے ہیں نا. بلی مر گئی ہم کیا کریں گے, ڈینٹ تو نہیں پڑ گیا, ایسی تیسی یا بجلی ہماری تو گاڑی کی بتی توڑ کے چلی گئی, کیا مصیبت تھی یار, جانور ہے یا نام بتا رہا ہوں. اس کا کام دیکھیں, اتنا پیسے دولت مند آدمی سب کچھ نہیں والا, اس نے گاڑی کو روک لیا. یہ اس زمانے کی بات ہے, کیونکہ وہ میں کہا نا, میں تو ایک ٹھیک جاتا ہوں نا ہر چیز کی, دنیا میں واقعہ ہوا کیوں, تو میں تو شیئر کر رہا ہوں آپ کے ساتھ, پسند آیا تو ایکسیپٹ کریں. میں نے کہا یہ پاگل ہی آدمی ایسے سوچتا رہتا ہے. بہت بڑا میسج ہے ہم لوگوں کے لیے, صوفیوں کے لیے. اس میں اس کے بعد وہ اتر گیا, اترا, اور اترنے کے بعد سیدھا کتے کے پاس گیا. پہلے تو اس کو ہلایا کہ کہیں سے جان ہے, اس کو پانی وانی پلاؤں اس کو, لیکن مر چکا تھا. اب اس نے کیا کیا, گاڑی کو سیٹ بھی کیا, کتے کو اٹھایا, بڑے تہذیب ادب کے ساتھ کتے کو گاڑی میں رکھا, ایک جگہ پہ پہنچا, خود اکیلا کر رہا ہے, گڑا کھودتا ہے, کتے کو بڑے آرام سے اس کو ڈالتا ہے, اس میں مٹی ڈالتا ہے اور قبر میں بیٹھ جاتا ہے ایک طرف, اور سر کو پکڑتا ہے اور پھر روتا ہے. میں کہا یہ کہیں یہ واقعہ کی نہیں سنا ہوگا آپ نے, اس کا نہ آیا ہو, کیونکہ ہم تو تہ تک پہنچ گئے, جو بس جو اصل چیز تھی. اس نے بس سر کو پکڑتا ہے, اور واقعتاً اس نے وہاں توبہ کی تمام گناہوں سے. یہ اس کا زندگی کا پہلا واقعہ تھا جب اس کے اللہ کی ملاقات ہوئی ہے, اور پردہ ہٹایا اس کے توازن سے جو اللہ نے موجود کی تھی نا اس کی. اس نے محنت تو نہیں کرنی تھی نا, کیوں کہ اختصر بھی رحمت اللہ, کیونکہ اس لیے اللہ تعالیٰ نے زمانے میں اس کے ایک مثال دے کے پیش کرنا تھا کہ انسان بنو, اگر تم جس چیز پہ محنت کرتے ہو تو اس چیز کو حاصل کرو جس سے ہم یہ عروج دیتے ہیں جو تمہیں دکھا رہے ہیں. اللہ تو مثال دیتا ہے, اس کو کیا غرض اللہ تعالیٰ کو اس کو اوپر دکھانے کی, جناز دکھانے کی, دنیا میں اس کے قصے ہونے کی, اللہ تعالیٰ کسی کیا غرض, کہ اس کو اونچا کرنا چاہتا تھا. وہ کوئی اتنی بڑی کیا چیز, وہ نبی تھا نہیں, پتہ کیا تھا کہ ہمارے لیے سب کچھ اللہ تعالیٰ نے مثال پیشہ کی, کہ تاکہ لوگ سمجھ جائیں کہ اس صفت کی جو ہے میرے نزدیک. حدیث آتی پھر سنتا ہوں کہ اللہ سبحانہ تعالیٰ کی پسندیدگی میں آخرت کے اندر سب سے بڑی چیز ہوگی وہ تواضع ہوگی. حدیث ساتھ ساتھ وہ کیا ہوگی, تواضع ہوگی. اللہ تعالیٰ کہتا ہے میں اس کو بلند کرتا ہوں, اور بلندی کی کوئی حد نہیں رکھی اللہ پاک نے اس پر, اس تواضع پر. اور تواضع اتنی بڑی چیز ہے جو بہت مشکل سے آتی ہے دوستو. کیوں, تواضع کے مقابلے میں کیا چیز ہے آپ کو بتا, بہت بڑی چیز ہے, وہ کیا ہے, کبر, جس کو شرک کہا جاتا ہے. کتنا متضاد ہے, جیسے رات اور جو تواضع پہ نکل گیا تو وہ تو ایسا ہو گیا کہ جیسے کہ اندھیرے کے اندر تھا وہ روشنی میں پہنچ گیا, اور جب تک تواضع نہیں آتی وہ شرک کے گرد گھومتا رہتا ہے, کیونکہ کبر اس کے گرد ہوتا ہے. اور کبر کے جو چانسز ہیں انسان کی زندگی کے اندر لا تعداد ہیں, لا تعداد چانسز ہیں اس کے پاس موجود ہیں. اتنی سخت انسان کو محنت کی ضرورت ہے, یہ تزکیہ معمولی چیز نہیں ہے جس کو اللہ کے نبی لے کر آئے تزکیہ کرنا, یہ چوائس نہیں ہے دوستو. یہ تو قیامت میں پتہ چلے گا ان نمازوں کا ہمارا حال کیا ہوتا ہے, ان سجدوں کا حال کیا ہوتا ہے, ان تبلیغوں کا حال کیا ہوتا ہے, ان ذکر کرنے والوں کا حال کیا ہوتا ہے, تمام سبجیکٹ نکھر جائیں گے. یہ بتاتا ہوں آپ کو, تمام سبجیکٹ نکھر جائیں گے. کیوں کہ جہاں تواضع نہیں ہوگی وہ گھوم رہا ہوگا کس کے, شرک کے گرد گھوم رہا ہوگا. ظاہر نہیں ہو سکتا, سوال ہی پیدا ہو کہ کیبر کے کسی چنگل میں پھنسا نہ ہو شخص. توازے کا یہ عالم ہے, سٹینڈرڈ یہ ہے کہ جو چھوٹا یہ بچہ بیٹھا ہے اس کے ساتھ بھی اگر میں نے توازے نہیں برتی تو مجھ میں شرک ہے. میری انسانیت کا تقاضا یہ ہے, یاد رکھیں, مجھے پیدا جو دیا بندگی کا تقاضا یہ ہے کہ ہر شخص ہر ذرہ جو ہے وہ مجھ سے افضل ہو. یعنی میں کسی بالکل ایسے کہ جیسے میں اس دنیا کے ایک مجمع میں ہوں یا ایک مجمع میں آیا ہوں, تو اس مجمع میں جو سب سے گندا گھٹیا پلیس ہوگی, اس کو میں منتخب کروں کہ یہ میرے لیے یہ جگہ صحیح ہے اور میرا دل اس کے لیے مطمئن ہو. یہ تواضع کی مثال آپ کو دی. تو یہ دنیا جو ہے ساری ایک ایسی سٹیج ہے کہ اس دنیا کے اندر سب سے کم درجے کا انسان پوری دنیا کے اندر میں سمجھوں کہ میں ہی ہوں ان سے بھی بدتر جو خنزیر اور کتے ہیں. یہ مثال ہے, یہ میں نہیں دے رہا ہے, کون سا گریٹ صوفیہ آف دا ٹائم مجدد الحسین رحمتہ اللہ کی مثال میں آپ کو دے رہا ہوں. معمولی بات آدمی نہیں, بات نہیں. کیوں کہ تواضع کی اس انتہا پر تھے وہ, اس انتہا پر جس کی مثال اللہ کے نبی صلی اللہ علیہ وسلم اشارت فرمائی. سنیں, آئی تو ساری حدیثوں سے کیا مثال دی اللہ کے نبی نے. تشریف رکھتے تھے اور اللہ مسجد قائم تھی, کھانے لوگ تناول کر رہے تھے تو ایک شخص اندر آ گیا, کوڑی کا مغز, خون نکلا, ہاتھ کٹے ہوئے, منہ سے خون, جسم سے خون, کپڑے گندے, سب کچھ. اب آپ دیکھیں ذرا آج کا زمانہ دیکھیں, سب کچھ ختم. بڑے بڑے نمازی, بڑے بڑے عبادت گزار, بڑے بڑے صوفی, بڑے بڑے یہ, مجھے مثال کو قائم کر کے دیکھیں اس نبی نے جو پیش کی کہ تم یہ ہو, تم یہ ہو. اللہ کے نبی نے جب تھے تو دیکھا کہ اوہ, سب ایسے ہلے, کہتے یہ کہاں آدمی آ گیا, کوئی آدمی راضی ہی نہیں جس کے لیے کہ اس کو پاس بٹھائے کھانا, تو بہت درکنار کی بات, یہ تو بہت بڑی بات کہ کھانے کو پوچھے, اس کو پاس ہی بٹھانا کوئی پسند نہیں کرتا ایسے آدمی کو. ادھر دیکھیں اللہ اکبر, رحمت اللہ عالمین کا دیکھیں آپ, تعلیم دیکھیں, بتانا دیکھیں, دیکھا اور فوراً بلایا, تالینا وہاں, تالینا تالینا, نزدیک کیا, زانوں کے ساتھ اوپر بٹھا لیا, بٹھا کر کھانا اپنے ساتھ کہتا کھا میرے ساتھ, کھول اپنے ساتھ کھانا کھلایا اس کو اور اس کو غور سے دیکھتے رہے. ہے گو مثال, اس کو کہتے ہیں تواضع. کیوں کہ جو انسان ہے وہ نبی وقت ہیں, کتنے درجے پہ انسان ہے, تو پتہ ہی چلا کہ جو یہ مثال پیش کر رہا ہے اتنا بڑا انسان, تو میری اور آپ کی حیثیت تو زمانے میں ہے ہی کوئی نہیں, ہے ہی کوئی نہیں. بڑی مثال ہے صوفی کی, ایک دو ذات جا رہے ہیں اللہ والے, گزر رہے ہیں تو کیچڑ تھی, کتا بھی آ رہا ہے, بولتے ہیں جانور بھائیو, بولتے ہیں, یہ ان میں پورے سینس اللہ پاک نے دیے ہیں, سب شعور رکھتے ہیں, یہ غلام بن کے ہیں اس وقت ہمارے, لیکن ہے ایسی کہتے نہیں ان کا غلامی ختم کر دی جائے آپ کو بتا دیں ہمیں آئے کیا چیز. یہ تو اللہ نے کہا تھا نا گاڑی کے لیے ہم بیٹھتے ہیں, ہم کیا کہتے ہیں کہ اللہ تعالیٰ تیرے فضل سے ہمارے قابو آئی بھی ہے گاڑی, ورنہ یہ گاڑی ہمارے قابو آنے والی کہاں ہے. یہ نہیں دعا پڑھتے آپ, یہی تو دعا ہے اور کیا ہے, منع اس کی, یہ تو ہم پتہ ہیں یہ بکھڑ جائے یہ تو ہمیں مار کے رکھ دے, تیرا فضل ہے کہ قابو ہمارے آئی بھی ہے, پوری کائنات جو ہے اللہ کے فضل سے ہمارے قابو میں, ورنہ ہمیں کون پوچھے بھائی. ادھر سے کتا آ رہا تھا, بیچ میں کیچڑ تھی, ادھر صوفی صاحب جا رہے تھے, تو صوفی جا کے سائڈ پہ ہوئے تو کتا وہیں رک گیا, کہنے لگا صوفی صاحب میں نجس ضرور ہوں. بات کو کہتے ہیں کہ یہ جو ہے سمجھنا مجھے نجس, اگر کیچڑ آپ پہ لگ جاتی نا تو یہ دھل جاتا دبا آپ کا, لیکن ایک اللہ کی مخلوق کو بدترین سمجھنا, برا سمجھنا, یہ ایسا دبا ہے کہ روز قیامت تک تیرے سینے سے نہیں مٹے گا. یہ تواضع ہے. کوئی مثال دی ہے اس شخص جو نید نے, کوئی نماز نہیں تھا اس وقت, کوئی تبلیغ بھی نہیں تھا, کچھ بھی نہیں تھا, لیکن سلیکٹ ہو گئے تھے اس اللہ کے راستے, وہ توبہ کی اس نے وہاں پر اٹھا ہی نہیں جب اللہ نے اسے توبہ کرا کے انسان نہیں بنا دیا, کیونکہ اس میں موجود تھی وہ تواضع, اللہ نے اس کا پردہ روک دیا. وہ تو بامراد شخص تھا, اس نے مجاہدہ کیا ہی نہیں کچھ بھی, کیا مجاہدہ کیا, وہ بھی لگا ہوا تھا اس میں اپنے مائش شائق میں لگا رہتا تھا, کوئی سی بات نہیں تھی. میری بات سے متفق ہو رہے ہیں آپ, نہیں ہو رہے ہیں, ہسٹری بالکل بتاتی آپ, کمال درجی کی تواضع. اور پھر جتنی بھی اس کی ہسٹری ہے اسی کے گرد گھومتی ہے سارا, اسی تواضع پر گھومتی ہے اس کی. عجیب عجیب مثالیں اس کی زندگی کی, آج تک اس کی نعت اوپر ہوئی نہیں, ہر اس جگہ بیٹھتا تھا. دیکھیں تواضع کی ایک اور مثال آپ کو بتاتا ہوں, تواضع کس کو کہتے ہیں, تواضع اس کو کہتے ہیں کہ وہ چیز جس کو ہم سمجھیں کہ یہ ہمارے لیے کرنا جو ہے ہمارے سٹیٹس سے کم ہے, سمجھ بات, یہ چیز ہمارے سٹیٹس سے کم ہے, یہ اس کو کبر کہتے ہیں, اور اس چیز کو سمجھنا کہ یہ میرے سٹیٹس سے بلند ہے لیکن میں اس سے کم ہوں, کم تر ہوں, اور اس کو ایکسیپٹ کرتا ہے وہ شخص. مثال کے طور پہ آپ جا رہے ہیں, بیٹھا ہے آپ کے ساتھ, اسے بیٹھا खाना खा रहा है कोई आदमी, आपका दोस्त है गरीब है, खाओ यार किधर जा रहे हो खाना खाओ, और आप एक अमीर आदमी है, यार मैं यहाँ बैठ के खाना खा लिया है तो दोस्त मेरा क्लास फेलो आते हैं जमाने के अंदर, सब अपने मुल्क की बात करो, हमारे साथ हुआ, हम यूनिवर्सिटी पढ़ रहे हैं, एक बच्चा ऊंचा हो गया, एक बच्चा नीचे हो गया, नहीं मिला, बैठा अपने छोले खा रहा है, भूखा टाइम तो बैठा छोले बिकते ना जैसे, तो एक आदमी गुजर रहा है जनाब, वो बड़े स्टेटस का आदमी है, उसने कहा आ ना भाई किधर ना आओ ना खाना खाओ ना मेरे साथ, यार बिस्मिल्लाह करो खाना खाओ, अब वो जगह उसके स्टेटस के मुताबिक तो नहीं है, अब यहाँ किबत और तवाज़ा का मुकाबला होता है, वो कहता है कि यार अगर यहाँ बैठ गया किसी ने मुझे देख लिया मेरी तो नाक कट जाएगी, फुटपाथ पर चने खा रहे, ये कोई तेरे स्टेज का मुकाम है, एक बड़े मौलाना साहब तशरीफ लाते हैं, मैं मिसाल दे रहा हूँ आपको, बहुत माने गिरामी माशाल्लाह मुकर्रर हैं, बहुत बड़े मौलाना है और एक मजमा लगा हुआ है, ठीक है ना, अब उनको आगे नहीं बुलाया जा रहा, अब वो आगे पीछे बैठने के तैयार नहीं हो रहे, उनके अंदर ज़हन ये कि पीछे बैठूंगा तो आम लोगों में नजर आऊंगा, मेरी स्टेटस तो नहीं है, मुझे कोई आवाज मारे तब मैं आगे जाऊं, देखा आपने, एक साहब आते हैं और बिल्कुल उनको कुछ पता नहीं, बैठते दरवाजे जो मेरे जूती के साथ ऐसे बैठे तो पता ही कुछ मेरे बैठने के मेरे संप्रभु, इसको कहते हैं तवासा। ये इतना बड़ा टॉपिक है दोस्तों कि जो इस टॉपिक को छू जाता है तो एक जनेत क्या हजारों जनेत से अफजल हो जाता है, इस मंजिल को हमने हासिल करना है। दो फरिश्ते होते हैं, दो फरिश्ते सुने हदीस में आते हैं कि दो फरिश्ते हर वक्त इंसान के साथ होते हैं, क्योंकि बड़ा इंपॉर्टेंट टॉपिक है ना इंसान के लिए, बहुत बड़ी चीज है, तो उसके लिए इंतजाम लेने के कि दो फरिश्ते साथ चलते हैं इंसान के और हर वक्त वो इस चीज को वाच करते हैं कि किबर पे जा रहा है या तवाज़ा पे जा रहा है, ये हमारी जिंदगी के जो मेयार बना रहे हैं हम, वो तो अल्लाह को पाने का है ना, तो हर इंसान के साथ है कि देखना ये शिर्क पे मुबतला होगा मरेगा या ये तवाज़े के साथ इंतकाल करता है, इसकी मेहनत क्या, किस तरफ मेहनत है इसकी, किस मेहनत में ये शख्स चल रहा है, ये दीन समझा क्या है, ये कुरान को समझा क्या है, नमाज से हासिल किया, नमाज की बात आ गई, हजरत मूसा अलैहिस्सलाम ने एक और दिस चला की अल्लाह से इल्तिजा की, अल्लाह ताला मुझे ये बता कि तेरा पसंदीदा जो अमल होगा रोजे क़यामत में वो कौन सा होगा, तो अल्लाह ने जवाब दिया कि मूसा मेरी पसंद को क्या पूछता है, जमाने में जितने लोग नमाज पढ़ते हैं तू भी नमाज पढ़ता है, मैं तो इसी एक ही वजह से तेरी नमाज कबूल करूंगा, वो कौन सी वजह है, तवाज़ा, ये सारी इबादत तो कहते हैं बिल्कुल सही है चीजें, लेकिन इनको इस स्टेज पर आप वक्त पहुंचाएं ताकि अल्लाह इनको कबूल कर ले, ये मेहनत जो है ये मेहनत, इसका मतलब ये नहीं कि ये इबादत कुछ नहीं, इबादत तो सारी यही आएंगी काम, ये नमाजी काम आएगी, तबलीगी काम आएगी, कुरान ही काम आएगा, जिक्र ही काम आएगा, सारी इबादत यही में दी जाएंगी, लेकिन उस वक्त जब कबूलियत के दर्जे पर ले जाएंगे, और कबूलियत का दर्जा कब हल होगा, जब हमें तवाज़ा पैदा हो जाएगा, उसने कहा मूसा मैं तो नमाजी इस पे कबूल करता हूं, तू मेरी पसंद पूछ रहा है, तवाज़ा ये सब पूछ रहा है, जिसने तवाज़ा अख्तियार कर ली, पूछा ये है तवाज़े में तो मुकाबले की बात आता है, तवाज़ा ये है कि हम बंदे हैं, अल्लाह बंदगी चाहता है हमारे से, बंदगी चाहिए अल्लाह को, तो इतना आजिज़ होकर इंसान हर वक्त है कि अपने आप में समझिए कुछ नहीं, मैं कुछ हूं, क्यों कि हर चीज तवाज़े इस तरह आएगी कि हर चीज को अल्लाह की तरफ से समझेगी, अल्लाह ने दी इज्जत, अल्लाह ने दी है, मकान अल्लाह ने दी है, गाड़ी अल्लाह ने दी है, इलम अल्लाह ने दी है, कुरान अल्लाह ने दी है, क़िरात अल्लाह ने दी है, मुसल्ला अल्लाह ने दी है, सूफिज्म अल्लाह ने दी है, जिक्र अल्लाह ने दी है, जो चीज अल्लाह की दी हो वो तो तेरी है ही नहीं, जब इस चीज पे वो जम गया कि आज देने जो दे सकता है कल ले भी सकता है, तो वो क्या करेगा मुझे बताएं भाई सूफी, वो शेख क्या करेगा, वो मौलाना क्या करेगा, देखा नहीं आपने सीनों से कुरान निकाल लेते अल्लाह पा, बहुत से मैंने देखे, अभी एक साहब ने मुझसे शिकायत भी की, बहुत ना क्या बताऊं आपको, बहुत बड़े खतीब भी हैं, पढ़ते भी मुझसे, कह रहे मैं बहुत परेशान हूँ, क्या कहते मैं तो इमामत छोड़ो, मैं क्यों ऐसा ना करें, कहते नहीं क्यों, कहते कुरान मुझे नहीं पढ़ा जाता, बड़े चित्र थे काफी से, तो ये सब लेना देना अल्लाह पाक चलता रहता है दोस्तों, ये कुछ हमारा नहीं है, ना इन पे हमें कुछ मिलेगा, मिलेगा तो एक ही चीज पर कि बंदगी, बंदगी जिसमें आ गई इंसान में, बंदा बन गया वो तरकीब आ गया, तो मैं ये टॉपिक बहुत जबरदस्त था जो मैं आपके साथ शेयर करना चाहता था, कि एक पर्दा सा उठा मेरे जहन से कि आखिरी वजह क्या थी इसकी, जो हुआ तो असल में कुछ नहीं था उसके बेचारे पास इबादत में, ये वो तो सब डटन पटन चलते हैं इस फील्ड में, सारे बड़े बड़े मैना वो बैठे हैं लोग, बड़े बड़े लोग बैठे हैं, इसमें कोई ऐसी चीज़ नहीं है कि इसमें आप कहते हैं कि इस वजह से इसको दर्जा मिला, नौतें पढ़ता था, फलां करता था, ये हुआ तबली, ساری دنیا کر رہی ہے. یہ وہ کام تھا جو دنیا نہیں کر رہی, وہ ایک کام تھا تواضع کا جو اس کے اندر موجود تھی. میں نے پہلی مثال آپ کو دی اور یہی اس کی زندگی بدلنے کا مطلب. یہ طارق جمیل صاحب کو تو کہتے رہتے ہیں سب کچھ, لیکن کچھ نہیں, حقیقت بدلنے والی ذات کون تھی؟ وہی بدل چکا تھا, اس کتے نے بدل دیا, اس کو کتے نے اس کی زندگی بدل دی, بالکل ختم ہو گیا تھا اسی وقت. اس نے وہیں پر رویا پیٹا اور توبہ کر کے اٹھا کے اللہ تعالیٰ میں تو اسے معافی چاہتا ہوں, میں تیرا مجرم ہوں اور میں تیری بندگی اختیار کرتا ہوں. پھر وہ گواں گاوا تو پھر سیکھے مولانا کے ہاتھ لگ گیا تو ہو گیا سب, لیکن حقیقت یہ ہے اس کی تو. اور وہی چیز اس کی آخری جو معاملہ تھا اس کا بھی وہی تھا بالکل, یعنی اپ ٹو ڈیٹ. میں نے آپ کو بتایا نا, جو بھی آج دنیا میں اس کی بات کرتا ہے, اس کی تعریف میں کلمہ کہتا ہے, اینڈ میں آ کے بات وہی کرے گا کیا بڑا خوش ہے یار, ایسا آدمی ہم نے دیکھا آج تک, اس نے کسی بدلا نہیں لیا آج تک. پھر آ کے اس کی وہی تعریف پہ آ جاتا ہے آدمی, اور وہ سوال کرتے ہیں کہ تمہیں گھر میں بتاؤ کیسا تھا, باہر کیسا تھا. وہ کسی جگہ بھی آپ دیکھ لیں, ہر جگہ اس کی کمزوری نظر آئے گی آپ کو. ٹھیک ہے, صحیح ہوا تھا, پھر بھاگ گیا تھا, داڑھی تھی پھر کاٹ دی تھی, یہ ڈرامے چلتے رہے نا اس کے ساتھ. آئیے دیکھیں نا, داڑھی تھی کاٹ دی, پھر عورتوں کے ساتھ جا کے گانا بجانا شروع کر دیے, ڈاڑی رکھ کے پھر تبلیغ کیا, کاٹ کے پھر شروع ہو گیا, پھر اس نے پکڑ لیا. 7 سال لگے اس کو توبہ کرنے میں, کتنے سال؟ 7 سال, جو ظاہری توبہ تھی, لیکن الحمدللہ باطنی کی توبہ ایک کتے نے اسے کرا چکا تھا, بدل نہیں سکتا تھا کسی حالت میں بھی. اللہ نے اس کو منتخب کیا. تو میرے بھائیو, ہم جو ہیں تشنا نہ رہ جائیں اس راستے کے اندر. تشنا سمجھتے ہیں نا, پیاسے نہ رہ جائیں, محنت کرنی چاہیے, اپنے دلوں کو ٹٹولیں. کچھ نہیں ہے, کچھ نہیں ہے, جو کچھ بھی ہے سب سے بڑا کیا, اللہ اکبر, اللہ کے ساتھ سب بڑی ہے. ہم تو اپنے آپ کو جانوروں سے بھی بدتر سمجھیں, سب چیز سے بدتر سمجھیں, ہر ایک کے ساتھ محبت پیار اور ہر چیز کو اپنے سے بہتر سمجھیں. یعنی جو درجہ آپ کو دیا جا رہا ہے, آپ کہیں کہ میں تو اس کے قابل بھی نہیں ہوں, یعنی دل کے اندر وہ چیز ہو. ایک ہوتی بناوٹی, اس کو نہیں جی میں تو جناب فلاں, مجھے اس کو وہ چیز دے دو, کہتے ہیں بکواس کر رہے ہیں, مجھے ایسے کیوں کہا, وہ غصہ آ گیا اس کو کہ جناب پھر تم خود تو کہہ رہے تھے, یہ لفظ بیان کر رہے تھے, ہم نے بھی وہ بات کہہ دی, ان کو غصہ آ گیا. یہ سب ڈرامے چل رہے ہیں نا دنیا کے اندر, مجھے آواز سے کیوں نہیں بلایا, میرے ساتھ لقب کیوں نہیں لگایا, میرے ساتھ فلاں یہ کیوں نہیں ہوا, مجھے یہ کیوں نہیں, میں تو شیخ تھا فلاں نہیں ہوا, تو میں تو اتنا بڑا آدمی تھا, مجھے ایسے عام طریقے سے بلا لیا اور اس کا کچھ چکر تھا. یہ سب کیا چیزیں ہیں اللہ کی کتاب میں. ہاں دو فرشتوں کی بات کرنا, بات ختم کرتا ہوں, یاد رکھی پھر دی. دو فرشتے رخ ساتھ ہیں انسان کے, میرے بھی اور آپ کی, یاد رکھیں. تو ان کو کام دیا گیا ہے, دو فرشتوں کیا کام ہے کہ تو ان کو یہ دیکھ کہ جس وقت یہ ایسا کوئی کام کرے, ایسا کوئی کام کرے کہ جو قبر کے تب جھکتا ہو. دوسرے کو کہا کہ تو ایسا کام دیکھ کہ جس وقت توازہ پہ جھکتا ہو. اس کو کہا کہ وہ کیا کرتا ہے کہ وہ جب دیکھتا ہے کہ وہ قبر کر رہا ہے, جس قبر کی مثال میں نے آپ کو دی ہے سارے, اس طرح یہ کام کر رہا ہے, فوراً جو فرشتہ کرتا ہے اللہ کی طرف رجوع کرتا ہے, اللہ تعالیٰ اس شخص کو رسوا کر, برباد کر اور اس کو جہنم کی آگ میں ڈال. قبر تو سب سے بڑی الگ ناپسند ہے. فرشتہ اسی وقت دعا کرتا ہے اور جس وقت بندگی اختیار کرتا ہے اور توازہ پہ جاتا ہے تو دوسرا فرشتہ فرن کرتا ہے, یا اللہ تو اس کو قبول کر, تیرا وعدہ ہے کہ تو بلند کرتا ہے, اس کو بلندی پہ رکھ دے. ہمارے ساتھ ہر وقت ہو رہا ہے, یاد رکھنا اس چیز کو. اور ہر لمحے توازہ چلتا ہے. یہ نہیں میں نے آپ بچے کی مثال دی, گھر کے اندر نبی حضرت عائشہ صدیقہ رضی اللہ فرماتی تھی توازہ, کوئی صفت بیان نہیں کی نبی کیا توازہ پہ, کہتے اتنے اچھے تھے ہمارے شوہر, تو اتنے پیارے تھے ہمارے شوہر, کیا کہ ہم کچھ چیز کرنا چاہتے خود ہمارے ساتھ ہاتھ بٹا دیتے تھے, کبھی ہم وہ کرتے تھے وہ ہمارے ساتھ کر دیتے تھے. کیوں؟ حالانکہ نبی تھے, بلند درجے کے آدمی تھے, لیکن کیا تھا, انہوں نے یہ کبھی سٹیٹس نہیں رکھا کہ میں اس سے بڑا ہوں, مجھے یہ کام, میرے لیے کام یہ چھوٹا ہے. یہ توازہ ہے کہ کبھی یہ نہ سوچے آدمی کہ یہ کام جو ہے میری حیثیت سے چھوٹا ہے, یہ جگہ میری حیثیت سے چھوٹی ہے, یہ مقام میری حیثیت سے چھوٹا ہے, یہ فلاں چیز مجھ سے چھوٹی ہے. نہیں, ہر چیز اس کو جو ہے اللہ سے بڑی نظر آئے گی, بڑی ہے, میں اس قابل نہیں ہوں. بس بتائیں کہ اتنے ہمارے ہسبینڈ تو ہمارے خامد ایسے تھے, ہمارے شوہر تو ایسے تھے, جو رحمت اللہ العالمین بھی تھے, اللہ کے نبی بھی تھے, کہ وہ کبھی آر محسوس نہیں کرتے تھے. جوتی لے اس کو کاٹنا شروع کر دیا, کبھی دیکھا تو صفائی شروع کر دی, کبھی ہم جو کر رہے ہیں ہمیں وہ کرنا شروع کر دیا. آج کا خامد کرتا ہے یہ کام, صوفی بھی ہے, عالم بھی ہے, حافظ بھی ہے, اپنے حقوق کو بتائیں گے. اللہ کے بندے اپنے حقوق کیوں بتا رہے ہو تم؟ تم اس کے حقوق پوچھ رہے ہو, تم نے دینے, اللہ تم سے اس کے حقوق پوچھے گا یا تمہارے پوچھے گا؟ مجھے بتائیں, جب بھی آپ کسی سے بات کریں نا تو اپنے حقوق, میرا پتہ ہے آپ کو मेरा क्या हक है, मेरा ये हक है, मेरा वो हक है। वो कह भाई हक तो तू मेरा बता रहे, तो मेरा काम है अपने हक देखूं। अल्लाह तो तेरे तेरा हक पूछेगा, तू उसको याद कर, उसको रट्टा मार, तू मेरा हक क्या बता रहा है। जो लिस्ट दे देंगे बीवी के हाथ में, फला जगह ये था, फला जगह ये लिखा हुआ है, और बीवी ऐसी होनी चाहिए, फला होनी चाहिए, ठीक है बात है, तो उसको तो देख जिसका तूने हक देना। अल्लाह तो उससे तेरा हक पूछेगा तूने इसके लिए क्या रखा, वो तो उसने याद करना है। ये बैलेंस खत्म हो जाता है इंसान का, तो मार जाता खा जाता है। तो ये मिसाल अल्लाह के नबी ने कैसी प्यार, यही नहीं अल्लाह के कायनात का वली, कायनात का सबसे बड़ा नबी, अंबिया इमाम अंबिया, ये दुनिया के अंदर काम कर रहे हैं, बल्कि घर के अंदर भी तवाज़ा अख्तियार करता है। तवाज़ा कैसी इबादत है कि बच्चा, ऊंट, गौरी, बकरी, सब सबके साथ सरकार की तवाज़ा थी। बकरी के साथ जितना प्यार फरमाते थे आप, परिंदों के साथ जितना प्यार फरमाते थे, बच्चों के साथ, यानी तवाज़ा देखें आप। बच्चा जा रहा खेलने, उसके साथ वहीं बैठ गए, उसकी बातें सुन रहे हैं। मदीने की एक पागल औरत, पागल औरत, आप अपने सहाबा के साथ बैठे हैं, खड़ी होगी दरवाजे पे आकर, इमाम अंबिया खड़े हैं, सबको पता है पागल, इशारा कर लिया, आप उठ गए। यार उसमें कहाँ जा रहे हैं, कहते हैं बात कुछ, मुझे बात बताएं, कहते हैं मैंने आपसे कुछ बात करनी है। पागल औरत थी, मेंटल थी, कहते हाँ बता, कहते हैं यहाँ नहीं करूँगी, वहाँ मैदान में करूँगी। तवाज़ा इंतहा, आप अंदाज़ा लगाएं, सहाबा चीख रहे खड़े तैयार, ये क्या हो रहा है यार, ये क्या कर रही है, पकड़े उसको, मना किया, कहाँ लगी मैदान बिठा दे, सकड़कती धूप, सख्त धूप, क्या टेम्परेचर को सख्त, बैठिए, अब उसकी बात ही नहीं खत्म हुई, आप बैठे, घंटों बिठा लिया, घंटों के बाद उसकी बात खत्म हुई, फिर उन्होंने जवाब सुन तवाज़ा देखे, कहते अभी फिर भी तुझे कोई जरूरत पड़े तो फिर मुझे बुला लेना, तेरी कौन सुनता है। आगे साहब ने हजरत उमर, या रसूलल्लाह ये तो पागल है, तो हर एक के साथ जब बात शुरू करती तो खत्म ही नहीं होती, आपने उसको नहीं सुना, आपने क्यों अपने आप को इतनी तकलीफ दी। क्या जवाब था कि उमर इसकी कोई नहीं सुनता, अगर मैं भी नहीं सुनूंगा तो कौन सुनेगा। ये है सूफिज़्म असल, इतना इंसान का दिल खुर्दा होना चाहिए। देखिए कितनी प्यारी मिसाल दी है कि देखें, जब मैं मेरे दिल में मैं आऊं तो सब लोग खड़े हों, कहा गया ना बैठे, मेरे दिल में क्या हो, मैं आऊं तो इनको खड़ा हूं, तो उसको दिल में उसकी रंजिश आ जाएगी, मेरे लिए खड़ा क्यों हुआ, मैं आऊं तो सब मुझसे मुसाफा करें, मेरे हाथ चूमें, यह है नफ्स। ठीक है, अब इन दोनों को देखने लगे नबी ने किस तरह बैलेंस किया है। लाजिम भी है हम पर एहतराम, लाजिम है, जब आप किसी दोस्त है, उस्ताद है, आपका बाप है, चाचा है, खासतौर पर उसातज़ा का उस्ताद, चेक हुआ, लाजिम है ना, बेख्तियारी एक चीज होती है। देखिए बैलेंस कैसे देते हैं अल्लाह के नबी ने, क्या इसमें लाइन इख्तियार की है कि काम भी करना है, लेकिन काम करना कैसे है, ये देखिए, काम भी हो जाएगा, जाहिर है एक शेख से एक मुरीद को बेनतहा मोहब्बत होती है, जिनको होती है, इनको होती है, पता ही उनको कैसे होती है, वो तो बेखुद होते हैं बेचारे, वो क्या कर सकते हैं, जिस तरह एक बाप को बेटे से मोहब्बत होती है, बेखुद होता है कभी अपने बाप की मोहब्बत के अंदर, क्या पता उसमें। अब यहाँ दो चीज़ें निकलती हैं बहुत ज़बरदस्त, ये हो कह रहा है, तो अब क्या है, अल्लाह के नबी ने फरमाया कि जब आए खड़े हुए तो सहाबा खड़े हो गए, आप लोगों को एक बात यह है कि मेरे लिए नहीं खड़ा, ना खड़ा हुआ करो, एक दर्श दिया गया, क्या दिल की कैफियत थी ना नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की, फरमाया ये, अब यहां देखें नुक्ता देखें कि फरमाया कि मेरे दिल में तो है ही नहीं कोई मेरे लिए खड़ा हो, ये दिल को क्लियर किया अल्लाह के नबी ने कि मेरे दिल में तो है ही नहीं आप मेरे लिए खड़े हो, एक कंडीशन पेश कर दी, बड़ा आपके एक नुक्ता जो है बहुत बारीक नुक्ता बता रहा हूं, मतलब क्या जाहिर किया आपने यहां, मेरे दिल में यह ख्वाहिश नहीं है कि कोई मेरे लिए खड़ा हो, तो आप क्यों खड़े होते हैं, ना खड़ा हुआ करें, कितनी क्लियर की बात। उधर साध आते हैं, मजलिस लगी हुई है, तो इमाम अंबिया क्या कहते हैं कि खड़े हो जाओ, तुम्हारा सरदार आ गया। कितनी दो मजाक दोनों चीजें, कैसा बैलेंस कायम किया इसका, क्या मतलब कि तुम्हारा सरदार हो गया, खूम खड़े हो जाओ उसके लिए, तो हम सब खड़े हो गए। अब यहां एक चीज देखिए कितना कंट्रास्ट है, इमामुल अंबिया के लिए तो खड़ा नहीं कि हुआ जाए, लेकिन उसके लिए खड़ा हो जाए, तो अब यहां बैलेंस ये हुआ कि जिसके दिल में ये ख्वाहिश होगी कि मेरे लिए खड़ा हो, उसके लिए बिल्कुल ना खड़ा हो जाए, वो जो है किबर से भरा हुआ दिल है। लेकिन जिसके दिल के अंदर ख्वाहिश नहीं है, लेकिन उसको अल्लाह ने ये रुतबा दिया है, तो उसके लिए क्या हमें खड़ा हो जाना चाहिए, वहां रुकावट की जरूरत नहीं है। अब ये कितना बड़ा बैलेंस है, आप ये देख रहे हैं, समझ आई ना बात। अब ये जो आप दो चीजें हम देखते हैं कि भाई मुशायक का ये एक बहुत मतलब आपको बारीक नुकता मैंने समझाया इस चीज को कि ये करें यो करें, बिल्कुल जब आप बिल्कुल सही, نبی حسن کے بالکل وہی جو سنت بتائی آپ، لیکن لوگ سمجھ ہی نہیں نا اسے بات کو، یہ فوراً فتح مارتے ہیں، دیکھو شرک کرا رہا ہے، دیکھو جی جوتے ٹھوا رہا ہے، دیکھو جی چھوا رہا ہے، ان کو بہانے چاہیے نا، ان کے لیے تو کچھ نہیں ہے، لیکن کیا ان کے دل سے آپ نے اس کے دل سے پوچھا ہے؟ دوسری حدیث کو آپ کیوں نہیں پڑھتے؟ کیونکہ اللہ کے نبی نے دیکھیں کس طرح سینس کو ٹچ کیا ہے، ان کا احساس کیا ہے کہ جب کوئی کسی کا بڑا ہوتا ہے تو انسان کے دل میں ایک جذبہ ہوتا ہے کہ میں کھڑا ہوں اس کے ہاتھ چوموں، تو وہاں اجازت دی ہے کہ تمہیں بالکل اجازت ہے، کیونکہ اس کے دل میں یہ کیفیت نہیں آنے والے کے دل میں کہ میرے لیے کوئی کھڑا ہو، اپنا کر کے بتایا کہ جن کے دل صاف ہوتے ہیں ان کو پرواہ نہیں ہوتی کہ بھائی کھڑا ہو یا نہ ہو، اپنی کیفیت پہچان کر دی آپ، اس کا احساس نہیں ہے، لیکن ہماری ڈیوٹی یہ ہے کہ جب ہم کسی ایسے انسان کو دیکھیں کہ جس کے لازم ہوتا ہے عزت کرنا، دل کہہ رہا ہے ہمارا بناوٹی نہیں، دل کہہ رہا ہے میں کھڑا ہوں، دل کہہ رہا ہے میں ہاتھ چوموں، بالکل اجازت اس چیز کی شریف آتی ہے، یہ توازن ہے، سارے توازن کے مضمون ہے الحمدللہ، جس کو ڈسکرائب آپ اس طرح کر سکتے ہیں بتا سکتے ہیں، تو میرے بھائیو یہ بڑی چیز ہے، اللہ سے دعا کریں دل پہ ایسی محنت کی جائے کہ اس مقام کو انسان ٹچ ہونا شروع ہو جائے، توازن کو حاصل کیا جائے، توازن بہت انکساری آ جائے، قرآن نے بھی دیکھا ہے کندھے جھگا کے چلو، بہت آیتیں ہیں یاد نہیں آ رہی، کافی آیتیں ہیں جو توازے کے بارے میں اللہ نے قرآن بیان فرمایا کہ توازے کو اختیار کرو، اللہ کو پسند نہیں چلنا ہے تھوڑا ہے ہم آگے چلنا، لوگوں کو پیچھے رکھنا، یعنی خواہش ہے آدمی نے پیچھے چلنا، کس طرح کے ساتھ چلنا، تیز چلنے لگے گا تاکہ وہ پیچھے ہو جائیں اس سے، میں نے دیکھا ایسے آدمی، میں صرف بتا رہا ہوں آپ کو، میں ضرور کرتا ہوں نا، ساتھ چل رہے ہیں تیز ہو گئے تاکہ وہ میرے پیچھے رہے میں اسے آگے ہی رہوں، تو ایسے آدمی خود جان کے پیچھے ہو جاتے ہیں کہ تو تیز چل ٹھیک ہے ہم پیچھے آرام سے آ جائیں گے، تو ایک بڑا لطیفہ ہو اس طرح، ایک آدمی ساتھ چلا سات کلاس میں تو وہ تیز ہو کے اس نے کہا میں پیچھے ہو میرے تاکہ لوگ دیکھتے ہو تیز چلنے لگا پیچھے، تو وہ آدمی پیچھے مڑ گیا، پیچھے مڑ کے باتیں کر دیکھا وہ غائب تھا ہی نہیں، وہ آدمی بہت شرمندہ ہوا، تو بھائی یہ جو چیزیں ہیں انسان کو جو کبر ہے نہ دنیا میں کچھ دیتا ہے نہ آخرت میں کچھ ملتا ہے، لیکن جس نے توازن اختیار کی دیکھنے اللہ نے ایک عروج دکھا دیا کہ توازے کا میں یہ مقام دیتا ہے انسان کو، وہ جمشید تھا، سمجھ آئے گی بات ہے، جمشید اتنا بڑا مقام ہے اس توازہ کا کہ جھلک دکھائی اللہ پاک نے کہ دیکھو ساری دنیا کی زبان پہ جاری فرما دیا اللہ تعالیٰ کہہ رہا ہے میں بلند کرتا ہوں، اللہ رفع اللہ، اللہ تعالیٰ بند کر دیتا اس انسان کو، تو اللہ کی بلندگی دیکھیں آپ کہ ساری دنیا میں ہر آدمی جو ہے اس کی تعریف کر رہا ہے، ہر آدمی اس کو خود پتہ نہیں بےچارے میں کس ٹاپک سے مشہور ہو رہا ہوں، وہ ٹاپک ہے ہی نہیں اس کے پاس، کچھ اپنے آپ کو اچھے سے جانتا ہے، کوئی ہے ہی نہیں اندر ڈب بھی کچھ بھی، عام چیزیں جو تھیں، لیکن ایک چیز جو اس کو محنت کے بغیر اللہ نے دکھانا تھا نا روز، بھائی یہ بہت بڑا عمل ہے، اس عمل پہ آؤ تو تم انشاءاللہ تمہاری عبادات بھی میں قبول کروں گا، اور تم نے توازن اختیار کر لیا، کبر سے انسان کو کچھ نہیں ملتا، اللہ پاک ہم کو اس پہ عمل کریں توفیق دے۔